الحمد لله رب العالمين والصلاة والسلام على سيدنا مولانا محمد النبي الأمين وعلى آله وأصحابه أجمعين وعلى كل من تبعهم بإحسان إلى يوم الدين أما بعد قرآن کریم میں اللہ تبارک و تعالی نے جن دعاؤں کا ذکر کیا ہے ان کا بیان کچھ عرصے سے میں نے شروع کیا ہوا ہے کیونکہ قرآن کریم میں جو دعائیں اللہ تبارک و تعالی نے یا تو اس طرح ارشاد فرمائی ہیں کہ تم یہ دعا کیا کرو جیسے قُل رَبُّ ارحم وارحم انت خیر الراحمین کہ ہم سے خطاب کر کے فرمایا کہ تم یہ دعا کیا کرو کہ رب اغفر وارحم انت خیر الراحمین اور بعض دعائیں ایسی ہیں کہ جو اللہ تبارک و تعالی نے اپنے انبیاء کرام علیہ السلام اور اپنے خاص مقرب بندوں کی جو دعائیں تھیں وہ قرآن کریم نے نقل کی ہیں اور جب قرآن کریم کوئی بات نقل کرتا ہے یا کوئی واقعہ بتاتا ہے تو اس کا منشا محض ایک قصہ گوئی نہیں ہوتا بلکہ اس کا مقصد یہ ہوتا ہے کہ سننے والے اس سے سبق لیں اور وہ دعائیں خود بھی مانگیں جو اللہ کے نیک بندوں نے مانگی. تو مناجات مقبول میں جو پہلی منزل ہے وہ بیشتر قرآنی دعاؤں پر مشتمل ہے, جن میں سے کچھ دعاؤں کی تفصیل میں نے پچھلے بیانات میں عرض کی ہے. ابھی اگلی دعا جو مناجات مقبول میں آئی ہے وہ ہے فاطر السماوات والارض انت ولیی فی الدنیا والآخرہ توفنی مسلم والحقنی بالصالحین. کہ آسمان و زمین کے پیدا کرنے والے تو ہی میرا کارساز ہے دنیا میں بھی اور آخرت میں بھی, تو اے اللہ مجھے مسلمان ہونے کی حالت میں ہی وفات دیجئے اور مجھے نیک بندوں میں لے جا کر شامل کر دیجئے. یہ دعا در حقیقت حضرت یوسف علیہ السلام کی دعا ہے. حضرت یوسف علیہ السلام کا واقعہ اکثر و بیشتر حضرات کو معلوم ہوگا کہ کس طرح ان کے بھائیوں نے ان کے ساتھ زیادتی کی, اور یہ اس خیال سے کہ ہمارے والد حضرت یعقوب علیہ السلام ان سے زیادہ محبت کرتے ہیں, ان کو اس پر حسد ہو گئے اور حسد کی آگ میں اس بری طرح جلے کہ آپس میں یہ پروگرام بنا لیا کہ یوسف علیہ السلام کو قتل کر دو, اور قتل کرنے کے نتیجے میں اب وہ تو دنیا سے رخصت ہو جائیں گے, اب اپنے والد کی خالص محبت ہمارے لیے رہے گی. اب انہیں میں سے کسی نے یہ مشورہ دے دیا کہ بھائی قتل تو نہ کرو, قتل کرو گے تو ایک بہت بڑے جرم کا ارتکاب کرو گے, قتل کا گناہ جو ہے وہ معاف ہونا مشکل ہے, لہذا اس کے بجائے کسی اندھے کنویں میں ان کو لے جا کر ڈال دو. تو دیکھو پھر کوئی اٹھا کے لے جائے گا کیا کرے گا, کم از کم والد صاحب سے وہ دور ہو جائیں. اللہ کا کرنا ایسا ہوا کہ انہوں نے کنویں میں ڈالا اور ایک قافلہ آیا اور اس نے پانی لینے کے لیے ڈول ڈالا تو حضرت یوسف علیہ السلام اس ڈول میں سوار ہو گئے. اب جب ان کو کھینچا تو دیکھا تو نہ جو لڑکا نظر آ رہا ہے, تو انہوں نے ان کو गुलाम बना लिया, गुलाम बनाकर मिस्र में उन्हें जाकर बेच दिया। मिस्र का जो हाकिम था उसने उसे खरीदा और कहा कि भाई हम इसको अपना बेटा बना लेंगे। जब बड़े हुए तो उनकी जो अहलिया थी अजीज मिस्र की, उसने हजरत यूसुफ अलैहिस्सलाम पर डोरे डाले और जब हजरत यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने इस आजमाइश से बचाया कि एक बड़ी साहिब मनसब जमाल औरत और वो अपनी तरफ गुनाह की दावत दे रही है और हजरत यूसुफ अलैहिस्सलाम जो जवानी के भरपूर जमाने में है और खुद अल्लाह तबारक व तआला ने फजल व करम से अल्लाह ने उनको हस्न जमाल ऐसा अता फरमाया था कि उसकी नजीर नहीं उसे मिलती थी, ऐसी आजमाइश से अल्लाह ताला ने इस तरह निकाला कि जब हजरत यूसुफ अलैहिस्सलाम ने देखा कि जुलैखा ने जो बीवी थी अजीज मिस्र की उसने चारों तरफ जो दरवाजे थे उन पर ताले डाल दिए ताकि ये कहीं बाहर ना निकल जाए। जब उसने गुनाह का इरादा किया तो हजरत यूसुफ अलैहिस्सलाम बावजूद है कि इंसान थे, नौजवान थे और यह तन्हाई का मौका था, लेकिन उन्होंने दो काम किए। एक काम यह किया कि अल्लाह ताला से दुआ मांगी, है भाई? अच्छा जरा भाई देखो, क्या बाहर का खुला हुआ नहीं है क्या? और खवातीन को के लिए जो है
जी वो तार ब्रेक हो गए थे बनात की तरफ, वो तार ब्रेक हो
गए
जी बनात की तरफ जो उंगली फैर गया ना वो तार ब्रेक,
तो
अभी शहर बाजार है सोना पेट रहा है।
कहाँ से करेंगे वो, यहाँ से या वहाँ से?
वहाँ से करेंगे।
तो भेजा किसे?
किरण में पहुँच रहा
है,
जहर भाई किरण में पहुँच रहा हूँ जो सोना पेट है
वो जो दिल्ली वाले
जी जी साउंड सिस्टम है जहर से।
हाँ तो पहले से देखना चाहिए ना, तो पहले से देखा करो क्या आवाज जा रही है वहाँ पर, तार पूरे हैं कि नहीं, तो सब पहले से जायजा लेकर देखना चाहिए ना। लोग बाहर से आते हैं, खवातीन आती हैं, तो उनके लिए पहले से तैयार करके रखा कर सकते हैं। तो मैं अर्ज कर रहा था कि हज़रत यूसुफ अलैहिस्सलाम के वाक़े में अल्लाह ताला ने बहुत तफसील से बयान किया है सूरह यूसुफ में, اور اس کو احسن القصص قرار دے, بہترین واقعات تاریخ کا بہترین واقعہ اس کو قرار دیا احسن القصص. تو محض قصہ گوئی کے لیے نہیں ہے, محض افسانہ ترازی کے لیے نہیں ہے, بلکہ اس کے ایک ایک قدم پر بڑی عظیم حکمتیں ہیں, عظیم فوائد ہیں, عظیم سبق ہیں. اللہ تبارک و تعالی ہمیں ان کو سمجھنے اور ان کے اوپر عمل کرنے کی توفیق عطا کرے. تو پہلی بات تو یہ کہ یوسف علیہ السلام کو ایسی سخت آزمائش میں ڈالا گیا کہ نوجوان ہیں, بھرپور جوانی ہے, اور اس حالت میں عورت نے تالے ڈال دیے ہیں اور گناہ کی دعوت دے رہی ہے. عورت بھی وہ جو اپنے آقا کی بیوی ہے, جس کا ایک ذہن پر ایک انسان کے اوپر ایک روب بھی ہوتا ہے, وہ ہے, حسن و جمال بھی ہے, اور اس حالت میں وہ دعوت دیتی ہے تالے ڈال کر. قرآن کریم نے یہ جملہ ارشاد فرمایا ہے, وَلَقَدْ ہمت بِهِ وَهَمَّ بِهَا, اس نے تو ارادہ کر ہی لیا تھا حضرت یوسف علیہ السلام کے ساتھ گناہ کرنے کا, اس نے تو ارادہ کر ہی لیا تھا. وَهَمَّ بِهَا, اور حضرت یوسف علیہ السلام کے دل میں بھی کچھ خیال آنے لگا تھا, بشر ہے, انسان ہے, نوجوان ہے, خلوت ہے, دعوت ہے, اس موقع پر ان کے دل میں بھی خیال آنے لگا تھا, ایک وسوسہ جیسا ہوتا ہے. اور حضرت حکیم الامت مولانا تھانوی قدس اللہ تعالیٰ سرہ فرماتے ہیں کہ یہ جو خیال تھا یہ ایسا تھا جیسے کہ ایک روزہ دار ہو, گرمی کا روزہ ہو, اور حلق میں کانٹے پڑ رہے ہوں, اس وقت کوئی ٹھنڈے پانی کا گلاس لا کر دکھائے ہو تو کیا ہوگا, ایک خیال آئے گا کہ نہیں آئے گا کہ یہ پانی بڑا اچھا ہے اور میرا روزہ ہے اور وہ میری مجھے پیاس لگی ہوئی ہے, حلق میں کانٹے پڑے ہوئے ہیں, تو خیال تو آئے گا کہ ٹھنڈا پانی کتنا اچھا ہے میرے لیے, لیکن کبھی روزہ نہیں توڑے گا, یہ خیال کبھی نہیں آئے گا کہ روزہ توڑ دوں اس پانی کو دیکھ کر. تو وہم بھی ہاں, اس کے معنی یہ ہے کہ دل میں خیال تو آیا لیکن خیال ایسا تھا جیسے کہ روزے دار کو ٹھنڈا پانی دیکھ کر دل میں خیال پیدا ہو سکتا ہے. تو خیال آیا لیکن لولا ارآ برہان ربی, اگر اپنے پروردگار کی نشانی نہ دیکھ لی ہوتی تو اللہ بچائے گناہ میں مبتلا ہو سکتے تھے. لیکن اس موقع پر جبکہ اتنے دواعی موجود ہیں, اتنے دائیے, اتنے محرکات موجود ہیں گناہ کرنے کے, حضرت یوسف علیہ السلام نے دو کام کیے اس موقع پر. ایک کام تو یہ کہ اپنے رب کو پکارا کہ اللہ میں مبتلا ہو گیا ہوں, بڑی سخت آزمائش میں مبتلا ہو گیا, اے اللہ مجھے آپ ہی اس سے نکالیں. تو ایک کام تو کیا دعا, دوسرا یہ کہ دروازوں کی طرف بھاگے, دروازے کی طرف بھاگے. حالانکہ آنکھوں سے دیکھ چکے تھے کہ زلیخا نے دروازے کے اوپر تالے ڈال دیے ہیں اور وہاں سے نکلنا ممکن نہیں ہے, لیکن یہ سوچا کہ میرے بس میں اتنا کام, جتنا کام ہے وہ کر لوں, جتنا میرے بس میں کام ہے وہ کر لوں, اس کے بعد اللہ تعالی کے حوالے. تو جہاں زلیخا دورے ڈال رہی تھی وہاں سے بھاگے دروازے تک. کیوں بھاگے, باوجود کہ دیکھ رہے تھے کہ دروازے بند ہیں, इसलिए भागे के अल्लाह मैंने अपना जितने मेरे बस में था भागना वो तो मैंने भाग उतना तो मैं भाग लिया, अब आगे अल्लाह आपका काम है मुझे नजात देना। तो नतीजा यह हुआ कि जब भागे तो अल्लाह ताला ने दरवाजे खोल दिए। तो सबक ये दिया जा रहा है यूसुफ अलैहिस्सलाम का वाकया सुनाकर कि जब भी तुम्हारे दिल में किसी गुनाह का दाइया पैदा हो, गुनाह के मौके आ जाएं और तुम अपने आप को मजबूर समझने लगो, तुम्हारे दिल में भी कुछ ख्वाहिशें पैदा होने लगें, दिल मचलने लगे, गुनाह करने के लिए दिल मचलने लगे, तो तुम्हारा काम भी वही होना चाहिए जैसा कि यूसुफ अलैहिस्सलाम। क्या कि एक तरफ अल्लाह ताला को पुकारो, या अल्लाह मैं एक बहुत सख्त आजमाइश में मुबतला हो गया हूं, मेरा दिल दिमाग मेरी ख्वाहिशात मेरा नफ्स मुझे गुनाह की तरफ दावत दे रहा है और ऐसे माहौल में हूं कि मुझे बचना मुश्किल नजर आ रहा है, अल्लाह मगर तेरे लिए कोई चीज मुश्किल नहीं, मुझे इस गुनाह से बचा, और जितना अपनी बस में हो उससे बचने के लिए उससे भागने के लिए जितना जितनी अपनी ताकत हो उसको पूरी पूरी खर्च कर दे, ये दो काम कर ले, कदम बढ़ाए और अल्लाह से मांग लो, तो क्या होगा कि दरवाजे अल्लाह ताला खोल देंगे। ये सबक दिया जा रहा है इस सारे वाक्य से। हज़रत मौलाना रूमी रहमतुल्लाह अलैह मसनवी में इसी वाक्य को बयान करते हुए फरमाते हैं कि गरचे रखना नीस आलम रा पदीद, गरचे रखना नीस आलम रा पदीद खीरा यूसुफ वार मी बायत दवी, कि अगरचे तुम्हारे आंखों के सामने कोई रखना नजर नहीं आ रहा, कोई भागने का रास्ता नजर नहीं आ रहा इन गुनाहों से, इन मासियतों से, इन जुल्मतों से जो सारे माहौल पर छाई हुई हैं, तो अगर जो तुम्हें कोई रखना नजर नहीं आ रहा कि कहां से मैं निकलूं इस जुल्मत के माहौल से, इस गुनाह के माहौल से, मासियत के माहौल से, लेकिन खीरा यूसुफ वार बेबायत दबी, कम से कम इतना करो जैसे यूसुफ अलैहिस्सलाम ने किया था कि भाग पड़े हो वहां से, भाग लो निकल लो निकल जाओ, तो इतना करोगे जब अपनी अपने हिस्से का काम कर लोगे तो अल्लाह ताला अपने हिस्से का काम करेगा, तुम अपने हिस्से का काम कर लो अल्लाह तबारक ताला अपने हिस्से का काम करेगा। देखो आजकल ये मुश्किल बहुत पेश आती है जब मजलिसें होती हैं घर में, दोस्तों में, अहबाब में मजलिसें हो रही हैं, उसमें गीबत शुरू हो गई, किसी की गीबत शुरू हो गई। अब आदमी बैठा है, चाहे वो खुद गीबत नहीं कर रहा लेकिन गीबत सुन रहा है दूसरे से। अब ये जिस तरह गीबत करना गुनाह है उसी तरह गीबत से गीबत को सुनना भी गुनाह है, गीबत को सुनना भी गुनाह है। तो अब अगर एक मजलिस में बैठा हूं और मजलिस जो है वो जमी हुई है, उसमें गीबत का बाजार गर्म है, गीबतें हो रही हैं, तो पहला काम तो इंसान को ये चाहिए कि गीबत करने वाले को रोके कि भाई ये गीबत हो रही है, अब किसी और कोई और काम इख्तियार कर, या बात का मौजू बदले, जो मौजू हुआ चल रहा है उससे हटाकर किसी और तरफ बात को ले जाए ताकि गीबत का दरवाजा बंद हो। लेकिन अगर ऐसा ना कर सके आदमी, इस पर कुदरत ना हो, तो फिर उसका फरीजा यह है कि उस मजलिस से उठ जाए। कुरान करीम ने फरमाया कि जब तुम किसी ऐसी मजलिस में हो जहां अल्लाह की आयतों की तकदीब की जा रही हो, इस्तेज़ा किया जा रहा हो, फला तक़रबू मअहुम, तो उनके साथ मत बैठो, हत्ता यक़ूदू फ़ी हदीसिन ग़ैरी, जब तक कि वो दूसरे बात में मशगूल ना हो जाए, उठ जाओ वहां से। तो ये वही बात है कि जब गीबत हो रही होती है तो मजलिस गर्म होती है, और मजलिस के अंदर आदमी का दिल चाहता है कि मैं यहां बैठूं, अभी दोस्तों की मजलिस है, अजीजों की मजलिस है, उसमें दिल चाहता है कि बैठूं, हो रही है वहां पर गीबत और बदलने का रास्ता नहीं। तो खीरा यूसुफ वार मी बायत दवीर, तो यूसुफ अलैहिस्सलाम की तरह अपना काम कर लो कि वहां से हट जाओ ताकि तुम उस गीबत के गुनाह में शामिल न हो। अल्लाह बचाए, ये गीबत ऐसी मुसीबत है कि आजकल मुश्किल ही से कोई मजलिस उससे खाली होगी। लेकिन रास्ता वही है कि ए अल्लाह मैं फंस गया इस मजलिस में, मुझे इससे बचा ले और अपने हिस्से का काम ये करे कि उठ जाए वहां से, इधर उधर चला जाए। तो ये सबक, अजीम सबक हजरत यूसुफ अलैहि सलाम ने दिया। मामूली नहीं है ये आजमाइश जो हजरत यूसुफ अलैहि सलाम को पेश आई, बहुत संगीन आजमाइश थी, लेकिन उसमें जो तर्ज अमल इख्तियार किया उसने हमारे वास्ते एक दरवाजा खोल दिया कि जब भी गुनाह का मौका आए या गुनाह की ख्वाहिश हो या गुनाह के लिए दिल मचले तो ये दो काम करो, अल्लाह को पुकारो और वहां से जितना अपने हिस्से जितना भाग सकते हो उतना भाग लो, जितना तुम्हारे बस में है वो तुम कर लो। मैंने अपने वालिद माजिद कद्दस अल्लाह तआला से रोज़े सुना कि ये जो सन 1857 में जंग आज़ादी हुई थी, मुसलमानों ने अंग्रेजों की गुलामी से निजात पाने के लिए एक जंग हुई थी, 1857 की मशहूर जंग है, तो उसमें एक आलिम की आलिम का वाकया हजरत वालिद साहब रहमतुल्लाह अलैह से सुना कि उनको क्योंकि चारों तरफ कत्लेआम हो रहा था अंग्रेजों की तरफ से, चारों तरफ कत्लेआम था मुसलमानों का, घर से बाहर निकलना मुमकिन नहीं था, घर से बाहर निकले तो मौत सामने थी। तो एक आलिम जो थे वो अपने घर में महसूर थे, यहां तक कि खाना खत्म हो गया, पानी खत्म हो गया, फाके गुजरे कई दिन तक, फाके गुजरे, यहां तक कि एक वक्त ऐसा आ गया कि पानी भी खत्म और पानी के लिए कोई अकेले आदमी थे और बाकी लोग शहीद हो चुके थे, तो अकेले थे, पानी का बाहर से लाने का कोई रास्ता नहीं था। अब इतने कमजोर हो गए लागर हो गए कि एक तरफ बिल्कुल कमजोरी से हड्डी और चमड़ा रह गया था, इतने कमजोर हो गए, दूसरी तरफ घर में पानी नहीं था, प्यास से बिल्कुल ऐसा था जैसे अब जान निकल जाएगी। जब उस हालत में पहुंचे तो एक प्याला था उनके पास, खाली प्याला, उसको सरका सरका कर अपने कमरे से सहन तक लेकर आए और सहन तक लाने के बाद जहां खुला आसमान था वहां जाकर दुआ किए कि या अल्लाह मेरे बस में इतना ही था कि मैं प्याला यहां पर लाकर रख दूं, तो बारिश देना तो आपका काम है, अपनी रहमत से ऐसी बारिश अता फरमा दीजिए कि मेरा प्याला भर जाए, मैं पानी पी लूं। अल्लाह तबारक व तआला ने उस बंदे की ये दुआ इस तरह सुनी कि अचानक बादल आते हैं, बादल घिरते हैं, बारिश होती है और न सिर्फ वो प्याला और भी जो कुछ उनके पास बर्तन थे वो भी पानी से भर गए। क्यों? बंदे ने अपना जितना काम करने का था अपना हिस्सा पूरा कर लिया, अब बाकी अल्लाह ताला से मांगा कि अल्लाह ये मेरे हिस्से का इतना काम मेरा था, आगे आप कर दी। मैंने आपको शायद पहले भी वाक्य सुनाया था माना मुजफ्फर हुसैन खानदवी साहब रहमतुल्लाह अलैह का, कि एक नवाब साहब थे उनको जाकर तबलीग की कि तुम नमाज पढ़ा करो, तो उन्होंने कहा जी नमाज तो पढ़ लूं लेकिन मुझसे वुजू नहीं होता, तो हजरत ने फरमाया कि तुम बेवजू ही पढ़ लिया, बेवजू पड़ जाओ। अब वो साथी भी हैरान थे कि भाई इनको बगैर वजू के नमाज पढ़ने को कैसे कह दिया, लेकिन उससे तो ये कह दिया कि बगैर वजू के पढ़ लिया करो। फिर बाहर आकर एक मस्जिद थी, उसके अंदर नमाज पढ़ी, नमाज पढ़ के सजदे में गिर गए और खूब रोए और रोकर ये कहा कि या अल्लाह मेरे बस में इतना ही था कि मैं उससे ये वादा ले लूं कि वह नमाज पढ़े चाहे वे वजू पढ़े। अब वजू पढ़ा द्वारा अल्लाह ने आपका कहा, ओए रोए रोए और अल्लाह ताला से फरियाद की कि अल्लाह इसको इतना मैंने खड़ा तो कर दिया, आगे आपका कहा। जब अगला दिन आया, जोहर का वक्त आया, तो वो नवाब साहब जो थे उन्होंने दिल में ख्याल आया कि मैंने वादा किया है कि नमाज पढ़ूंगा, ये कहा था कि अगले जोहर से नमाज शुरू करूंगा, नमाज का मैंने वादा किया है तो चल चलू मस्जिद जाके नमाज पढ़ूंगा। मगर साथ ही दिल में ख्याल आया कि खुदा के बंदे सारी जिंदगी में पहली बार नमाज पढ़ने जा रहा है, आज तो वजू क्या तुझे गुस्ल कर लेना चाहिए, तो गुस्ल करके फिर गया मस्जिद में और जाकर पूरी नमाज कायदे के साथ पढ़ी और नमाज पढ़ी और दिल अल्लाह ने बदल दिया। तो ये अपने हिस्से का काम बंदा कर ले और फिर अल्लाह के हवाले करे, उफव्वद अमरी इलल्लाह इन्नल्लाह बसीरुम बिल इबाद। ये वक्त बात सिखाई है हजरत यूसुफ अलैहिस्सलाम ने करके। तो हमारे लिए एक बहुत बड़ा सबक, अजीम सबक तो यह है हजरत यूसुफ अलैहिस्सलाम की जिंदगी में कि भाई अपना हिस्से का काम करो और दुआ करो। जो दीन की तरफ नहीं चल रहा वो थोड़ा सा कदम बढ़ाए और बढ़ाकर अल्लाह से मांगे, या अल्लाह इतना मैंने कर लिया आगे आप मुझसे करा लीजिए। मुमकिन नहीं है कि अल्लाह तबारक व तआला उसकी दुआ को रद्द करे। जब कोई बंदा अपने हिस्से का काम, यूं तो खैर भाई हो नहीं सकता कि आदमी मशरिक को जा रहा है कहता है अल्लाह ने मुझे मगरिब पहुंचा दे, लेकिन मगरिब की तरफ चले, एक कदम बढ़ाए, दो कदम बढ़ाए, जितना उसके बस में है उतना करे और फिर अल्लाह को पुकारे कि अल्लाह मुझे मंजिल तक पहुंचा दे, तो अल्लाह तबारक व तआला अपने फजल व करम से पहुंचा देते। बस ये नुक्ता याद रखें, आज की दुनिया में हमारे सामने गुनाहों के इतने तकाजे आते हैं कि आदमी सोचता है कि अल्लाह मैं इस सारे माहौल से किस तरह बचूंगा, किस तरह निकलूंगा। तो ये नुक्ता याद रखो कि अल्लाह को पुकारो, अपने हिस्से का काम कर लो, बस फिर देखो कि अल्लाह तबारक व तआला किस तरह तुम्हें बचाते हैं गुनाहों से। अल्लाह तबारक व तआला अपने रहमत से हम सबको उस पर अमल करने की तौफीक दे। तो एक तो नुक्ता ये था हजरत यूसुफ अलैहिस्सलाम के वाकये में। दूसरा ये कि इस परहेजगारी की वजह से, यानी गुनाह से बचने का जो सिला मिला उनको, वो क्या मिला कि कैदखाने में डाल दिया। जुलैखा ने हज़रत यूसुफ अलैहिस्सलाम को कैदखाने में डाल दिया। अब ये इतना अजीम कारनामा उन्होंने अंजाम दिया कि मासियत से बचने के लिए उन्होंने वो तरीका इख्तियार किया जो एक अहल उलुल अज़्म इंसान कर सकता है। सिला यह मिला के उसमें डाल दिया कैदखाने और बरसों रहे कैदखाने। तो सबक यह मिल रहा है कि बाद औकात इंसान को नेकी इख्तियार करने के नतीजे में दुनिया के अंदर कुछ मसाइल पेश आते हैं, वो भी एक आजमाइश होती है कि आया इसने वो आजमाइश को भी बर्दाश्त करेगा दुनिया में या नहीं। जुलेखा ने कह दिया था लल्लम यफ़अल मा अमरू लयुसजनन वलयकूनन मिन साबिरीन, अगर ये मेरी बात नहीं मानेंगे तो इनको कैद किया जाएगा और दुनिया में जिल्लत इनको उठानी पड़ेगी। तो क्या कहा वो तीन सौ इंसान के रब सिजनो हब इलैया मिम्मा यदउना इलैया, ए परवरदिगार जिस गुनाह की तरफ ये औरतें दावत दे रही हैं उसके मुकाबले में मुझे कैद हो जाना ज्यादा पसंद। तो आजमाइश आई कैद वाली, कैद में जब कैद थे तो वहां दो साथी कैद के थे, उन्होंने आके ख्वाब की ताबीर पूछी। अल्लाह ताला ने ख्वाब की ताबीर देने का खास इल्म इनको अता फरमाया था। ख्वाब की ताबीर पूछी तो कबल इसके के ख्वाब की ताबीर बताते पहले दावत दी उनको इस्लाम के, ए मेरे हम मेरे साथ कैद होने वालों मैं तुम्हें दावत देता हूं कि ये जो लोगों ने शिर्क इख्तियार किया हुआ है, बुतों की बुत परस्ती लोग करते हैं, इससे अपने आप को बचाओ। तो यह सबक दिया कि जब भी किसी इंसान को दूसरे के साथ मुलाकात में मौका मिले तो हक बात उसको मोहब्बत और प्यार से पहुंचानी चाहिए, उसको यह दावत दी। फिर कहा, पहले कह दिया कि भाई अल्हम्दुलिल्लाह मुझे अल्लाह ताला ने ख्वाब की ताबीर का इल्म दिया है और मैं तुम्हें ये बता सकता हूं अभी कि तुम्हारे पास अगले दिन का खाना कौन सा आएगा, लेकिन मैं वो ताबीर बाद में बताऊंगा, पहली मेरी एक बात सुन लो। और वो ये कि बताओ जो लोग दूसरे लोगों की परस्तिश करते हैं शिर्क करते हैं वो बेहतर है या मेरा परवरदिगार जो वाहिद अहार है, इन्नी तरफ तो मिल्लत कौम ला यूमिनूना बिल्लाह, मैं उन लोगों के मजहब से बेदार हो चुका हूं कि जो अल्लाह के ऊपर तनहा ईमान नहीं लाते बल्कि वो शिर्क का इतकाफ कर दावत दी। उसके बाद उनको ख्वाब की ताबीर भी बता दी। उस ख्वाब की ताबीर बताने का नतीजा यह हुआ कि एक शख्स के जिसको बाद में रहाई मिल गई, वो बादशाह के दरबार में बैठा हुआ तो बादशाह ने कहा कि मैंने ख्वाब देखा है, कोई है जो मुझे उसकी ताबीर बताए। तो इसके जहन में फौरन आया कि भाई ताबीर तो वो बहुत अच्छी देते हैं। तो उसने कहा कि एक कैदी हैं, बहुत दिनों से कैद में पड़े हुए हैं, वो ख्वाब की ताबीर बहुत अच्छी बताते हैं, तो उनके पास मुझे भेज दो। बादशाह ने भेज दिया, इन्होंने ताबीर बता दी। हल्दी तो उसने ख्वाब में देखा था कि सात मोटी मोटी गायें हैं, उनको सात पतली पतली गायें खा रही हैं, ये ख्वाब देखा था। और जो है दो ख्वाब देखे, एक ये और एक ये के वो जो उसके पौधे होते हैं वो कुछ तो सरसब्ज देखे थे और कुछ खुश्क देखे थे पौधे। तो इन्होंने ताबीर हजरत यूसुफ अलैहिस्सलाम ने यह दी कि तुम्हारे ऊपर शुरू में खुशहाली आएगी और उसके बाद फिर कहत पड़ेगा, सात साल का, और उसके बाद सात साल के बाद फिर दोबारा खुशहाली आएगी। यह ख्वाब की ताबीर थी जो यूसुफ अलैहिस्सलाम को देनी थी, लेकिन ताबीर देने से पहले हजरत यूसुफ अलैहिस्सलाम ने उस कहत से बचने का तरीका बताया कि ऐसा करो कि सात साल तुम बहुत मेहनत से काश्तकारी करो और बहुत अजरी पैदावार तुम्हारी बहुत ज्यादा हो जाए, गंदुम बहुत ज्यादा पैदा हो जाए, इतना ज्यादा काम करो सात साल, सात साल के बाद तुम्हारे ऊपर कहत आएगा, तो जितना तुमने पहले सात साल के अंदर जो गंदुम उगाया है तो थोड़ा बहुत तो खा लिया करो, बाकी जो है महफूज रखो, जखीरा कर लो। तो जब वो सात साल कहत वाले आएंगे तो जो तुमने जखीरा किया था वो उस वक्त काम आएंगे, और उसके बाद फिर सात साल के बाद फिर दोबारा खुशहाली का वक्त आएगा। तो ताबीर बाद में बताई, उस ताबीर के नतीजे में जो खराबी आने वाली थी जो परेशानी आने वाली थी उसका हल पहले बता दिया। यह हाल है उसका, यह सबक दिया हम जैसे लोगों को जिनसे लोग मसाइल पूछते हैं कि भाई जब तुम किसी चीज को कहो कि यह हराम है या नाजायज है या गुनाह है तो उससे बचने का और उससे बचकर कोई दूसरा तरीका इख्तियार करने का कि भी उनको तदबीर समझाओ कि अगर तुम बचना चाहते हो तो यह करो। तो इस तरह बादशाह के समझ में आ गया, उसने कहा भाई इतने तो बड़ी जबरदस्त मुझे ताबीर बताई है, उनको मेरे पास ले जाओ। बादशाह के पास आ गए, बादशाह ने कहा कि मैं तुम्हारा अपना मुकर्रब बनाऊंगा। तो उन्होंने कहा कि फिर ठीक है, आप मुझे मुल्क के खजाने की का वजीर खजाना आप मुझे बना दो। जब उसने तय कर लिया था कि कुल तक कुछ बनाना है तो उन्होंने कहा मुझे ये दे दे क्योंकि मैं इंशाल्लाह ये काम अच्छे तरीके से अंजाम दूंगा। तो जब वो कहक वाले साल आए तो उन्होंने राशन बंदी कर दी कि भाई हरेक को इतना जो है गंदुम दिया जाएगा। अब उस गंदुम को हासिल करने के लिए सारी दुनिया के लोग आने लगे, सारे मुमलकत के कि वो कहत का जमाना है गंदुम मिल जाए। तो इनके वो भाई जिन्होंने कुएं में फेंका था वो भी राशन लेने के लिए आ गए इनके पास। और हजरत यूसुफ ऐसा उनके तो हाशिए ख्याल में ये बात नहीं हो सकती थी कि ये वजीर खजाना बने बैठे हैं या ये बादशाह इनके कब्जे में है। तो वो आके इनसे मांगा उन्होंने कि भाई हमें राशन दे दो। यूसुफ अलैहिस्सलाम पहचान गया कि मेरे भाई हैं। तो जब वो उनको भर के दे दिया और साथ में जो कीमत उन्होंने दी थी वो कीमत भी उठाकर उन्हीं के उसमें रख दी। जो कातिल थे जिन्होंने कुएं में फेंका था उनके साथ ये मामला किया कि राशन देते वक्त जो कीमत उन्होंने अदा की थी वो भी उनके काफिले के अंदर छुपाकर रख दी कि जाके देखें कि वैसे वापस मिल गए। लेकिन साथ ये कह दिया कि तुम्हारा जो एक भाई है वो हजरत यूसुफ अलैहिस्सलाम का हकीकी भाई था, उसको आइंदा मरतबा लेकर आना वरना तुम्हें राशन नहीं मिलेगा। तो यहां हजरत यूसुफ अलैहिस्सलाम को अल्लाह ताला ने यह मंजर भी दिखाया कि जो मेरे कातिल थे वो मेरे पास मोहताज बनकर आए और आकर उन्होंने राशन मांगा, भाई को भी बुला लिया। अगली मरतबा भाई भी आ गया, उसको भी चुपके से बता दिया कि तुम मेरे भाई हो और खामोश रहना। जब रवाना होने लगे तो यूसुफ अलैहिस्सलाम ने एक प्याला जो है बिन्यामीन के इनका भाई बिन्यामीन थे उनके अंदर रखवा दिया। और जब वो जाने लगे तो उनको कहा कि तुम तो चोर लोग हो। उन्होंने कहा भाई क्या हुआ, क्या हमने क्या चोरी की कि तुमने बादशाह का प्याला जो है वो गुम कर दिया है, वो तुमने चोरी कर दिया। भाई उन्होंने कहा अल्लाह के बंदो हम तो सीधे साधे आदमी हैं, हमने कभी चोरी नहीं की। तो हजरत यूसुफ अलैहिस्सलाम ने कहा कि पर क्या होगा, कहा कि जिसके माल में से निकल आए प्याला आप उसको गुलाम बना के रख लीजिए। अब जो सारा चेकिंग करी सारे सामान की तो बिन्यामीन के सामान में प्याला निकल गया निकल आया। अब उनके पास कोई उजर नहीं था कि ठेको। अब वो बिन्यामीन को हजरत यूसुफ ने अपने पास रख लिया उस प्याले की ओर। जानते थे कि हजरत याकूब अलैहिस्सलाम को जब इत्तला मिलेगी तो क्या उनका हाल होगा कि एक तो पहले चला गया था भाई एक अब चला जाएगा। लेकिन हजरत यूसुफ अलैहिस्सलाम ने यह तदबीर की ताकि इन भाइयों को थोड़ी सी अकल आए और ये फिर दोबारा जाएं बाप के पास और अपने पिछले करतूतों के ऊपर इनके दिलों में इस्तग़फ़ार नदामत पैदा हो। वहां गए हज़रत याकूब अलैहिस्सलाम से कहा कि जी इस तरह हो गया और हमने तो बड़ी इबादत की थी बिन्यामीन की मगर वो कैद हो। تو اس وقت حضرت یعقوب علیہ السلام نے فرمایا کہ بصبر الجمیل واللہ المستعان والا بات، صبر ہی بہتر راستہ ہے اور اللہ تبارک و تعالی جو ہے اس سے مانگو اور جاؤ اور تلاش کرو، یوسف کو بھی تلاش کرو، بنیامین کو بھی تلاش کرو۔ تو یہ روتے پیٹتے کسی طرح پھر پہنچے مصر اور حضرت یوسف علیہ السلام سے جا کر کہا کہ ہم تو بڑی مصیبت میں آ گئے ہیں اور ہمارے والد بوڑھے ہیں۔ تو اس وقت حضرت یوسف علیہ السلام نے راز کھولا، کہا کہ آپ کو پتا ہے کہ آپ نے اپنے بھائیوں کے ساتھ کیا سلوک کیا تھا۔ اس وقت انہوں نے آنکھیں پھٹ گئیں کہ کیا تم یوسف ہو، اِنَّكَ لَأَنْتَ یوسف۔ تو یوسف علیہ السلام نے کہا ہاذا انا یوسف و ہاذا اخی، ہاں میں یوسف ہوں اور یہ میرا بھائی، اور اب جاؤ میں تمہیں کوئی ملامت نہیں کرتا، تشریف علیہ کو مل جاؤ، آج میں تم پر کوئی ملامت نہیں کرتا، جاؤ اور جا کر میرے قمیص جو ہے، حضرت یعقوب علیہ السلام کی آنکھیں روتے روتے چلی گئی تھی، نابینا ہو گئے، کہا کہ یہ میرا قمیص لے جاؤ اور جا کے میرے والد کے منہ پر ڈال دو تو وہ ان کی آنکھیں واپس آ جائیں اور پھر ان کو لے آؤ۔ تو جو ہی حضرت یوسف علیہ السلام کی قمیص وہاں سے روانہ ہوئی، ادھر یعقوب علیہ السلام فرما رہے ہیں وہاں کنعان میں کہ ارے بھائی مجھے تو یوسف کی خوشبو آ رہی، یوسف کا ابھی قمیص یہاں سے چلا ہے مصر سے کنعان کی طرف، اور کنعان میں بیٹھے ہوئے یعقوب علیہ السلام کہہ رہے ہیں انی لاجد ریح یوسف لولا ان تفندون، لوگوں سے کہہ رہے ہیں کہ تم کہو گے کہ یہ بوڑھا سٹیا گیا ہے، لیکن کہو یا نہ کہو مجھے تو خوشبو آ رہی، یوسف کی خوشبو آ رہی۔ تو جائے جا کر وہ قمیص لے جا کر پہنچی اور یعقوب علیہ السلام کے اوپر ڈالی گئی، حضرت یعقوب علیہ السلام کی آنکھیں واپس آئی، بینائی واپس آئی، اور پھر حکم ہوا کہ اب جاؤ مصر کر واپس۔ حضرت یوسف علیہ السلام نے کہا پورے اپنے خاندان کو لے آؤ مصر۔ تو یہ سب کے سب وہاں پر پہنچے، تو حضرت یوسف علیہ السلام نے اس وقت یہ فرمایا کہ ادخلوا مصر ان شاء اللہ آمین، آؤ تم مصر کے اندر داخل ہو جاؤ، اور پھر اپنے والدین کو تخت پر بٹھایا، اور جب تخت پر بٹھایا تو والدین بھی اور یہ نو بھائی بھی سارے کے سارے سجدے میں گر گئے حضرت یوسف علیہ السلام کے ساتھ۔ اس زمانے میں سجدہ تعظیمی جائز تھا، ایک سجدہ ہوتا ہے شرک والا کہ کسی کو اپنا خدا سمجھ کر سجدہ کیا جائے، وہ تو بالکل حرام ہے شرک ہے، لیکن ایک سجدہ ہوتا ہے تعظیمی، کسی کی تعظیم کی خاطر سجدہ کرنا، یہ پچھلی امت میں حلال تھا، رسول کریم صلی اللہ علیہ وسلم کی امت میں ممنوع ہوا۔ تو وہ سارے کے سارے سجدے میں گر گئے۔ تو وہ شروع میں جو خواب دیکھا تھا حضرت یوسف علیہ السلام نے کہ کیا ہے، احد عشر کوکباً والشمس والقمر رأیتهم لی ساجدین، کہ 11 ستارے اور شمس و قمر مجھے سجدہ کر رہے ہیں۔ تو وہ منظر سامنے آ گیا کہ شمس و قمر تو والد اور والدہ تھے اور 11 ستارے 11 بھائی تھے۔ تو اس وقت حضرت یوسف علیہ السلام نے کہا ھذا تأویل رؤیا من قبل وقد جعلها ربی حقا، یہ میرے اس خواب کی تعبیر ہے، اللہ نے اس کو سچا کر دکھایا۔ اب ذرا بتاؤ کہ یوسف علیہ السلام سالہ سال مصیبتوں میں گزارنے کے بعد اپنے والدین سے مل رہے ہیں اور بھائیوں سے مل رہے ہیں، وہ بھائی جنہوں نے ان کو तकरीबन कत्ल करने की साजिश तैयार की। तो अगर कोई और होता तो अपना सारा दुखड़ा सुनाता वालिदैन कि जी इस तरह मुझे कुएं में डाल दिया गया था, वहां से मैं गुलाम बना लिया गया, वहां से मुझे बेच दिया गया, वहां मैं मिस्र के अजीज के सापात रहा, उसके उसने मेरे साथ ये ज्यादती की, इसकी औरत ने मुझे सब में इतने साल कैद में रहा, कैद में क्या क्या मुसीबतें उठाई और फिर जाकर कहीं मुझे निजात मिली, सारा दुखड़ा सुना था। लेकिन हजरत यूसुफ अलैहि सलाम क्या फरमाते हैं कि वालिद से खिताब करते हुए, या अबती, अब्बा जान, हादा था विलू रोया या मिन कबल, मैंने जो ख्वाब उस वक्त देखा था ये उसकी ताबीर है, कद जालहा रब्बी हक्का, मेरे परवरदिगार ने उसको सच्चा कर दिखाया, वकद अहसन भी इज अखरजनी मिन सिजन, और अल्लाह ने मुझ पर बड़ा एहसान किया कि मुझे कैद खाने से निकाल दिया। कैद खाने में जाने का जिक्र नहीं कि इस तरह मैं कैद खाने में गया था, ऐसी मुसीबतें उठाई थी, लेकिन निकलने का जिक्र, अहसन भी इज अखरजनी मिन सिजन, मेरे ऊपर एहसान किया अल्लाह ताला ने कि मुझे कैद खाने से निकाल दिया, इज अखरज मिन सिजन व जा अबिकुम मिनल बदव, और एहसान किया अल्लाह ताला ने कि आपको देहात से, किनान के देहात से उठाकर मेरे पास ले आया और मुझे आपसे मुलाकात का मौका दिया। जुदाई का जिक्र नहीं कि कितने साल जुदा रहा, कितने साल आपने तकलीफ उठाई, कितने साल मैंने तकलीफ उठाई, उसका जिक्र नहीं, बल्कि जहां दुकमन पर और भाइयों के साथ जो मामला हुआ था तो कह दिया मैं बाद या नर्दक शैतान बैनी बैना एक बल, कि मैं और मेरे भाइयों के दरमियान शैतान ने रखना डाला था, उसके बाद अल्लाह तबारक वताला ने उस रखने को दूर कर दिया, मुझे यहां पर पहुंचा दिया, आपको यहां तक पहुंचा दिया, मुझे कैद खाने से नजात था अल्लाह। और फिर कहा कि इन रब्बी लतीफुल लिमा यशा, मेरा परवरदिगार लतीफ तरीके से वो काम करता है जो चाहता है, लतीफ तरीके से लुत्फ के साथ वो काम करता है जो चाहता है, इन्नहु वल अलीम अल हकीम, ये बात तो वालिद से कही, यानी सारा दुखड़ा सुनाने के बजाय अल्लाह ताला के एहसानात का जिक्र करके शुक्रगुजार बंदे बने, मुझे निकाल दिया, आपको ले आए, और अल्लाह ताला अपने जो काम चाहते हैं वो बड़े लतीफ तरीके से अंजाम देते हैं, इन्नहु वल अलीम अल हकीम, ये तो वालिद से कहा। अब अल्लाह ताला की से खिताब किया, क्या रब्बी कद आते तनी मिनल मुल्क व अल्लम तनी मिन तावील अहादीस, ए मेरे परवरदिगार आपने मुझे सल्तनत अता फरमाई, बाद में बादशाह ने सारी सल्तनत इनको सौंप दी थी हजरत यूसुफ अलैहि सलाम, ए परवरदिगार आपने मुझे सल्तनत अता फरमाई, व अल्लम तनी मिन तावील अहादीस, और मुझे ताबीर बताने का इल्म अता फरमाया, तो सारी जो अपना मनसब था, अपनी शौकत थी, अपनी बादशाहत थी, अपना जो जाहो जलाल था, वो सब ये कहकर कि अल्लाह ये सब आपकी अता है, मैं कुछ नहीं हूं, आपकी अता है, आपने मुझे सल्तनत अता फरमाई, आपने मुझे वो इल्म बख्शा तावील अहादीस का, जिसके नतीजे में अल्लाह ताला ने मुझे यहां तक पहुंचाया, ये सब आपका का अमल है, मेरा जाती कुछ भी नहीं, ये बंदगी सिखाई कि आदमी को कितना ही बड़ा मनसब हासिल हो जाए, कितना बड़ा ओहदा मिल जाए, सल्तनत मिल जाए और उसके लोगों में शोहरत हो जाए, इज्जत हो जाए, जाहो जलाल हो जाए, लेकिन उसको हमेशा याद रखना चाहिए ये सिर्फ अल्लाह जल्ला जलालुहु की आगाह। जो लोग इस हकीकत को फरामोश कर देते हैं किसी मनसब पर पहुंचने के बाद वो अपने आप को फिरौन समझने लगते हैं और लोगों के ऊपर اپنی فرعونیت کا سکہ بھی جمانا چاہتے ہیں. یہ اللہ تعالیٰ نے دکھا دیا کہ دیکھو ہمارے پیغمبر بھی بادشاہ بنے ہیں, لیکن اس طرح بنے ہیں کہ یہ کہتے ہوئے کہ رب قد آتیتنی من الملک, آپ نے مجھے یہ سلطنت عطا فرمائی ہے, میرا اپنے ذات میں میرا کچھ نہیں, آپ ہی عطا کرنے والے ہیں. تو جو کوئی اچھائی, جو کوئی شہرت, نیک نامی بندے کو حاصل ہو, تو اس کا کام یہ نہیں ہے کہ اس کی گردن اکڑ جائے, اس کا سینہ تن جائے, بلکہ اس کا کام یہ ہے کہ اس کا وہ سر جھکائے اپنے پروردگار. دیکھو نبی کریم سرورت عالم صلی اللہ علیہ وسلم جب مکہ مکرم میں فاتح کے طور پر داخل ہوئے ہیں, مکہ مکرمہ, وہ مکہ مکرمہ جہاں ان کو تکلیفیں پہنچائی گئیں, اذیتیں دی گئیں, ان کے ساتھیوں کو تپتی ہوئی ریت پر لٹایا گیا, ان کے اوپر گرم سخیں سراخوں سے ان کو داغا گیا, وہاں داخل ہو رہے ہیں فاتح ہوں, تو حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ میرے ایسا منظر مجھے آج بھی ایسا لگتا ہے جیسے میری آنکھوں کے سامنے ہے کہ نبی کریم صلی اللہ علیہ وسلم ناقۂ قصوہ کے اوپر سوار ہے اپنی اونٹنی کے اوپر, اور گردن جھکی ہوئی ہے, تھوڑی زمین سے تھوڑی جو ہے وہ سینے سے لگ رہی ہے, اور زبان مبارک پر یہ آیات ہے کہ انا فتحنا لک فتحا مبینا, یہ آیتیں ہیں اور تھوڑی سینے سے لگی. کوئی فاتح ہوتا تو اکڑتا ہوا داخل ہوتا, کوئی ہوتا تو اپنے منصب کا, اپنے فاتح ہونے کا مظاہرہ کرتے ہوئے داخل ہوتا, لیکن ادھر عاجزی ہے اللہ تعالی کے ساتھ, ادھر یہ ہے کہ جو اپنا ہتھیار ڈال دے گا اسے امن ہے, جو اپنے گھر کا دروازہ بند کر لے گا اسے امن ہے, جو ابو سفیان کے گھر میں داخل ہو جائے گا اسے امن ہے, جو حرم میں داخل ہو جائے گا اسے امن ہے. کوئی دوسرا فاتح ہوتا تو خون کی ندیاں بہ گئی ہوتی مکہ پر, اور اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے لیے فتح مکہ کے موقع پر مکہ کی حرمت کو اٹھا لیا تھا, اجازت دی تھی کہ اگر تمہیں ضرورت پڑے تو تم یہاں پر خون بہا سکتے ہو. کوئی اور فاتح ہوتا تو خون کی ندیاں بہ جاتی ہیں, لیکن یہاں سے اعلان عام ہو رہا ہے جو ہتھیار ڈال دے اسے امن, جو حرم میں داخل ہو جائے اسے امن, جو ابو سفیان کے گھر میں داخل ہو جائے وہ امن, جو اپنے گھر کا دروازہ بند کر لے اسے امن. اس طرح داخل ہوئے نبی کریم صلی اللہ علیہ وسلم. تو جب اللہ کا بندہ بندہ ہو کر کا بادشاہ بنتا ہے تو پھر اس کی گردن نہیں اکڑتی, اس کا سینہ نہیں تنتا, وہ اس کی گردن اور جھک جاتی ہے اپنے بارگاہ کے, اللہ تعالیٰ کے بارگاہ میں, رب قد آتیتنی من الملک وعلمتنی من تأویل الاحادیث. اس کے بعد یہ دعا فرمائی جہاں سے میں نے بات شروع کی تھی, فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ توفنی مسلما والحقنی بالصالحین. فاطر اے آسمانوں اور زمین کے پیدا کرنے والے, فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ, تو ہی ہمارا کارساز ہے دنیا میں بھی اور آخر میں, جو کچھ ہوا میرے ساتھ وہ سب آپ کی مشیت سے ہوا, اور میرا جو کام بنا وہ آپ کی رحمت سے بنا, انت ولی فی الدنیا والآخرہ. یہ الفاظ وہ ہیں جو سینے سے ابلے ہیں, ایسا نہیں کہ زمین ہونٹوں پر آ گئے, یہ سینے سے ابلے ہوئے الفاظ ہیں. فاطر السماوات والارض انت ولی فی الدنیا والآخرہ, تو میرا کارساز ہے دنیا میں بھی اور آخرت میں. یا اللہ جب میں قید میں تھا تو بھی میرا کارساز تھا, جب مجھے کنویں میں ڈالا گیا تھا اس وقت بھی تو میرا کارساز تھا, جب تو نے مجھے بادشاہ بنایا اس وقت بھی تو میرا کارساز تھا, اور اب میں آپ کے سامنے دعا کرتا ہوں کہ آخرت میں بھی آپ میرے کارساز ہیں. انت ولی فی الدنیا والآخرہ توفنی مسلما, اے اللہ مجھے मुसलमान होने की हालत ही में मौत दीजिए, यानी इस वक्त भी ये धड़का लगा हुआ है कि कहीं मैं बहक ना जाऊं, कहीं शैतान मुझे रास्ते से ना हटा दे। तो अल्लाह, मैं आपसे ये मांगता हूं कि मरते दम तक मैं आपका ताबेदार हूं, तवफ्फा नहीं मुझे। यह हर मुसलमान को, चाहे वो कितना ही परहेजगार हो, कितना ही मुत्तकी हो, कितना ही पाकबाज हो, उसको ये दुआ मांगते रहना चाहिए कि या अल्लाह मुझे मरते दम तक अपना बंदा बनाए रखिए। क्यों? इसलिए कि इंसान के दिलों को बेराह होने का उसमें कुछ देर नहीं लगती, जरा सी देर में आदमी फिसल जाता है। तो इस वास्ते अपने किसी चीज पर भरोसा ना करें कि मैं मुत्तकी हूं, पारसा हूं, ईमान रखता हूं। खुदा जाने, हदीस में आता है कि अल-क़ुलूब बना या इस्बाई रहमान, इंसान के जो दिल हैं वो रहमान के हाथ उंगलियों में है, वो इधर पलट दे या उधर पलट। तो अल्लाह बचाए, किसी वक्त कोई वक्त ऐसा आ जाता है कि अच्छा खासा मुसलमान, मोमिन, मुत्तकी, पारसा वो राह से भटक जाता है। तो इसलिए उस बादशाहत पर पहुंचने के बाद, पैगंबरी पर पहुंचने के बाद, अपने बदखाहों के ऊपर फतह पाने के बाद ये दुआ मांग रहे हैं कि तवफ्फनी मुस्लिमन, मुझे मौत आए तो आपके ताबेदार बनकर बोलूं। इसीलिए बुजुर्ग हमेशा ये दुआ करने की तलकीन करते रहे कि अल्लाह ताला हुस्न खातिमा आता था, हुस्न खातिमा, खातिमा बिल खैर, अल्लाह ताला हम सब का खात्मा बिल खैर करना। तवफ्फनी मुस्लिमन वालहिकनी बिस्सालिहीन, और मुझे नेक लोगों के साथ शामिल कर। ये दुआ फरमाई, ये सारा काम होने के बाद, सारी फतह हासिल होने के बाद, सारी मुरादें पूरी होने के बाद, फातिर समावात वल अर्ज, अंत वली फिर दुनिया वल आखिरा, तवफ्फनी मुस्लिमन वालहिकनी बिस्सालिहीन। अल्लाह ताला हमें भी इस दुआ का मौरद बना दे अपनी रहमत से। हम भी दुआ करते हैं, फातिर समावात वल अर्ज, अंत वली फिर दुनिया वल आखिरा, तवफ्फनी मुस्लिमन वालहिकनी बिस्सालिहीन। अल्लाह ताला हमारा अंजाम भी बखैर फरमाए, हमें नेक लोगों के साथ जाकर कबूल फरमाए, उनके साथ हमें हमारा रिश्ता जोड़ दे, दुनिया के अंदर भी और आखिरत के अंदर। व सल्लल्लाहु तआला अला खैरि खल्क़िही सय्यिदिना मुहम्मदिन व आलिही व सहाबिही। اللهم صل على سيدنا مولانا محمد كما صليت على ابراهيم وعلى ال ابراهيم انك حميد مجيد ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكنن من الخاسرين ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار يا الله يا رحمن يا رحيم يا كريم اپنے فضل و کرم سے اپنی رحمت سے ہمارے تمام گناہوں کو معاف کر یا اللہ ہمارے تمام چھوٹے بڑے اگلے پچھلے خفیا علانیہ ہر طرح کے گناہوں کو معاف کر یا اللہ یا رحمن یا رحیم یا کریم اپنے فضل و کرم سے ہمیں ہمارے گھر والوں کو متعلقین اور احباب کو یا اللہ سب کو ہر طرح کی معصیتوں سے نافرمانیوں سے گناہوں سے منکرات سے ہماری حفاظت فرما یا اللہ ہمارے ہم بے ہمت ہمت عطا فرما دے بے حوصلہ ہے حوصلہ عطا فرما دے یا اللہ گناہوں کی ظلمتوں سے اے اللہ ہمیں بچا لے اپنے ایمان کا نور عطا فرما اپنے عبدیت کا نور عطا فرما یا اللہ اپنی رحمت سے ہمارے تمام اعمال و اخلاق کی اصلاح فرما دے ہمارے گناہوں سے ہمیں گناہوں سے بچا لے یا اللہ دین کی صحیح سمجھ عطا فرما اس پر عمل کی توفیق عطا فرما اس پر استقامت عطا فرما یا اللہ تمام حاضرین و حاضرات کو ان کے تمام جائز مقاصد میں کامیابی عطا فرما یا اللہ سب کی پریشانیوں کو دور فرما سب کی مشکلات کو آسان فرما یا اللہ یا رحمان یا رحیم یا کریم سب کی مشکلات کو آسان فرما یا اللہ سب کی مشکلات کو آسان فرما سب کی حاجتیں پوری فرما دے یا اللہ کسی طالب علم نے پرچہ بھیجا ہے کہ ان کو پریشانی ہے یا اللہ اس کی پریشانی دور فرما یا اللہ اس کی پریشانی دور فرما یا اللہ اس کی پریشانی دور فرما یا اللہ آپ تمام حاضرین حاضرات اور ان کے متعلقین احباب سب کی پریشانیوں کو دور فرما، سب کی مشکلات کو آسان فرما. یا اللہ ہم میں ہمارے متعلقین میں جو بیمار ہیں انہیں شفا کامل و عاجل عطا فرما، جو تنگ دست ہیں ان کی تنگ دستی کو دور فرما. یا اللہ جو اور کسی مشکل کا شکار ہے آپ رحمت سے اس کی مشکل کے حل فرما دیجیے. وصلی اللہ تعالیٰ علی خیر خلقہ سیدنا مولانا محمد و